साधनाको दोस्रो दिन पुरा भयो, अब काम गर्नका लागि आठ दिन बाँकी छन्। दोस्रो दिन पहिलो दिनभन्दा धेरै राम्रो बित्यो, तैपनि गाह्रो त छँदैछ। मनलाई बसमा राख्नु छ, बाँदर जस्तो मन। एउटा हाँगा छोड्यो, दोस्रो हाँगा पकड छ, दोस्रो छोड्यो तेस्रो पकड छ। एउटा विचार छाड्यो कि अर्को विचार सुरु गर्दछ, र एकपछि अर्को छोड्दै पकड्दै जान्छ। यो मन कति व्याकुल छ, कति बेचैन छ, कति अशान्त छ, कति चञ्चल छ। यसलाई शान्त पार्नु छ, यसलाई वशमा राख्नु छ। तसर्थ बडो धैर्यतापूर्वक काम गर्नुपर्दछ र बुझेर काम गर्नुपर्दछ। अलिकति पनि हडबडाउनु हुँदैन, अलिकति पनि हतारिनु हुँदैन, नत्र काम बन्दैन र अरू कठिनाई बढ्दछन्। जस्तो कि कुनै जङ्गली जानवर, कुनै अर्ना या कुनै जङ्गली हात्ती मानिसहरूको बस्तीमा आयो भने ठूलो तहल्का मचाउँछ, बडो हानि गर्दछ। तर कसैले त्यस जङ्गली पशुलाई आफ्नो बसमा पार्यो भने त्यसको सबै बल, जसले मानिसलाई हानि गर्दथ्यो, अब हाम्रो सेवा गर्न थाल्छ। त्यस्तै किसिमले मन जबसम्म जङ्गली छ तबसम्म बडो हानिकारक हुन्छ। यसलाई बसमा ल्यायो भने यसको बल हाम्रो सेवामा आउन थाल्छ। मनको बल जङ्गली हात्तीको भन्दा हजारौँ गुणा बढी हुन्छ। त्यो बल जसले हामीलाई हानि पुर्याइरहन्थ्यो हाम्रो कल्याण गर्नमा लाग्न थाल्छ, हाम्रो मङ्गल गर्न थाल्छ। तर जसरी त्यो जङ्गली जानवरलाई आफ्नो बसमा ल्याउने व्यक्तिले धैर्यपूर्वक काम गर्छ, त्यसरी नै आफ्नो मनलाई पनि बडो धैर्यपूर्वक पाल्तु बनाउनु पर्दछ। आज कुनै जङ्गली जानवरलाई समात्दैमा भोलिदेखि नै त्यो बसमा आउँदैन, त्यसलाई बडो धैर्यपूर्वक पाल्तु बनाउनु पर्दछ। यो विधिलाई राम्ररी बुझेर काम गरौँ। हेर्दा हेर्दै मन भड्क्यो भनेर उदास नहौँ, नहडबडाउँ, निराश नहौँ। साधकहरूले बुझ्दैनन् अनि आएर भन्छन्, हेर्नुहोस् दुई दिन भइसक्यो मन त टिक्दै टिक्दैन, बडो व्याकुल हुन्छ। मनले चाहे जस्तो भएन कि व्याकुल हुने बानी छ, अब मन टिक्दैन भनेर व्याकुल हुन्छन्। मेरो मन त टिक्दै टिकेन, मेरो मन त टिक्दै टिकेन। कसरी टिकोस् पनि, तिमी जति जति व्याकुल हुन्छौ त्यति त्यति मन टिक्न गाह्रो हुन्छ। आफ्नो पुरानो स्वभावलाई बदल्नुपर्छ, यही नै साधना हो। भोग्ने बानी छ, मनले चाहे जस्तो भएन कि त्यसको दुःख भोग्न थाल्छ। यो भोग्ने स्वभावलाई बदलेर हेर्ने स्वभावलाई पुष्ट पार्नु छ, तटस्थ भावले हेर्ने स्वभावलाई पुष्ट पार्नु छ, साक्षी भावले हेर्ने स्वभावलाई पुष्ट पार्नु छ। साधना यही हो, चित्त एकाग्र भयो भएन त्यो छुट्टै कुरा हो। हाम्रो भोग्ने भाव हटेर हेर्ने भाव पुष्ट भइरहेको छ कि छैन, मन भड्क्यो भने त्यसलाई थाहा पाउनु पर्दछ। ठिक छ, यो बेलाको सत्य यही हो कि मन भड्कियो, मन भड्कियो भनेर त्यसलाई नराम्रो मान्दै त्यसको दुःख भोग्न थाल्यो भने उही पुरानो बानी अझ पुष्ट हुन्छ। त्यस्तो भयो भने यो विद्या अझ बुझेको छैन वा साधना बुझेको छैन। मन भड्कियो भने मनलाई फेरि सासमा ल्याउनु पर्दछ, मनमा अलिकति पनि दुःख मान्नु हुँदैन। भड्काउनु यसको काम हो भने सासमा ल्याउनु हाम्रो काम हो। व्याकुल नभइकन मनलाई फेरि सासमा ल्याउनु पर्दछ। सासमा मन ल्याउनलाई पनि बल गर्नु आवश्यक छैन। मन व्याकुल भयो भने तनाव हुन्छ, मेरो मन अनुसार काम किन भएन, मनले चाहे जस्तो काम किन भएन भनेर आफ्नो मन मुताबिक काम गर्न मनलाई तानियो भने तनाव उत्पन्न हुन्छ। यसरी बल गर्नु जरुरी छैन, मुस्कुराएर मन भाग्यो भनेर स्वीकार गर्नुपर्दछ अनि मन आफै आउँछ। त्यसलाई तान्नु पर्दैन, आफै सासमा आउँछ र काम गर्न थाल्छ, फेरि मन भाग्छ। मन भाग्यो ज्यादै नराम्रो भयो भनेर पछुताउनु हुँदैन, नराम्रो केही भएको छैन, जे भइरहेको छ त्यसलाई थाहा पाउनु पर्दछ। राम्रो अथवा नराम्रो मान्नु हुँदैन, यसैलाई साक्षीभाव भनिन्छ, यसैलाई तटस्थ भाव भनिन्छ। जे घटना घटिरहेको छ खालि त्यसलाई थाहा पाइरहनु पर्दछ, भोक्ता भावलाई समाप्त पार्नुपर्दछ, कर्ता भावलाई पनि समाप्त पार्नुपर्दछ, हामीले केही पनि गर्दैनौँ, केवल थाहा पाइरहन्छौँ। मन भागना साथ थाहा पाउँछौँ कि हेर मन भाग्यो, बस मन आफै आइहाल्छ, फेरि सासको काम गर्न थाल्नु पर्दछ। अहिलेसम्म जे अनुभव हुन्थ्यो हाम्रो त्यसलाई भोग्ने स्वभाव थियो, अब त्यस भोग्ने स्वभावलाई हटाएर द्रष्टाभाव, साक्षीभाव, तटस्थ भावले हेर्ने स्वभाव बनाउनु पर्दछ। हामी प्रभावित हुँदैनौँ, जे घटना घट्छ घटोस्, हामी त्यसबाट प्रभावित हुँदैनौँ। बसिरहँदा गोडा दुख्न सक्छ, कम्मर दुख्न थाल्न सक्छ, टाउको भारी भई फुट्ला जस्तो हुनसक्छ, भित्रभित्रै बडो छटपटी जस्तो हुनसक्छ, भित्र आँधी बेरी उठ्न सक्छ, वाक्क लागे जस्तो हुनसक्छ। यस्तो भयो भने पनि यति बेला यस्तो भइरहेको छ भन्ने स्वीकार गर्दै साथसाथै सासलाई पनि थाहा पाइरहनु पर्दछ। यस्तो किन हुन्छ भन्ने कुरो हिजो सम्झाइएको थियो, यो साधना नै यस्तो प्रकारको भएकोले यस्तो हुन्छ। यसरी काम गर्दा बिचबिचमा कुनै कुनै क्षण यस्ता पनि आउँछन् कि साधक वर्तमानको क्षणमा पुग्दछ। सास आइरहेको हो भने बस आइरहेको छ भन्ने थाहा पाउँछ, सास गइरहेको हो भने गइरहेको छ भन्ने थाहा पाउँछ, र यस प्रकार न भूतकालको सम्झना न भविष्यको कल्पना गर्दछ। खालि यो बेलाको सत्य यही हो कि सास आइरहेको छ, सास गइरहेको छ भन्ने जान्दछ। यस अवस्थामा न त्यसप्रति राग अथवा लोभ हुन्छ, न त्यसलाई रोकिराख्ने कोसिस गरिरहेको हुन्छ, न त्यसप्रति द्वेष हुन्छ, न त्यसलाई टाढा धपाउन कोसिस गरिरहेको हुन्छ। घटना घटिरहेको हुन्छ र त्यसलाई थाहा पाइ पनि रहेको हुन्छ, अनि मात्र साक्षीभाव तटस्थ भाव आउन थाल्दछ। केही क्षणका लागि भए पनि साक्षीभाव आउन थाल्छ, त्यति बेला हाम्रो चित्त निर्मल हुन्छ, किनकि राग हुँदैन, द्वेष हुँदैन, मोह हुँदैन, कल्पना हुँदैन। यथार्थमा बिना राग बिना द्वेष केवल थाहा पाएर कुनै प्रतिक्रिया नगरी बसेको हुन्छ। त्यस्ता क्षणको यस्तो पवित्र चित्तले हामीभित्र अनेक जन्मदेखि थुप्रिराखेका विकारसँग ठक्कर खान पुग्छ र त्यसको फलस्वरूप ठूलो प्रतिक्रिया हुन्छ। सुसुप्त ज्वालामुखीले बाटो पाए जस्तै गरी भित्र बडो जोडले विस्फोटन हुन्छ। विस्फोटन भएपछि मनभित्रको विकार बाहिरी सतहमा उठ्न थाल्छ। मन र शरीरको गहिरो सम्बन्ध भएकोले भित्रको विकार शरीरमा कुनै न कुनै दुःखद संवेदना लिएर आउँछ। यस्तो हुनु त राम्रो कुरा हो, यी विकारहरूलाई भित्र दबाएर राखेर हाम्रो कल्याण हुँदैन। हामी शिविरमा यसैका निम्ति आएका हौँ कि हामीभित्र अनेक जन्मदेखि जम्मा भएका विकार साधनाद्वारा उखेल लिएर बाहिर आउन्, तिनको निराकरण होस्, तिनको नाश होस्, तिनबाट छुटकारा पाइयोस्। त्यसकारण दुःखद अनुभूति भइरहेको छ भने राम्रो भयो, यस्तो हुनु नै थियो भन्ने ठान्नु पर्दछ। साधना नै यस प्रकारको छ कि जोड र घटाउको मेल भएपछि अथवा पोजिटिभ र निगेटिभको भेट भएपछि स्वभावैले यस्तो प्रकारका प्रतिक्रिया हुन्छन्। यस कुरालाई एउटा उदाहरणले बुझौँ। कुनै दिदी बहिनीले खाना पकाइसकेपछि चुलो निभाउन एक औँजुली पानी लिएर त्यस चुलोमा छ्याप्छिन्। चिसो पानी तातो चुलोमा पर्ना साथ ठुलो प्रतिक्रिया हुन्छ, चुलोले झ्वाइँ गर्छ, मन परेन अनि झ्वाइँ गर्छ। फेरि उनले अँजुलीभरि पानी छ्याप्छिन्, फेरि झ्वाइँ गर्छ। त्यसबेलासम्म यस्तो झ्वाइँ झ्वाइँ गरि नै रहन्छ जबसम्म त्यस चुलाको तापक्रम चिसो पानीको तापक्रमको बराबर हुँदैन। त्यो चुलो चिसो भएपछि बाल्टीभरि पानी हाले पनि रत्तीभर पनि झ्वाइँ गर्दैन, त्यो चुलो तातो रहन्जेल झ्वाइँ झ्वाइँ गर्छ नै। त्यही तातो चुलोमा अलिकति बलेको आगाका कोइला हालेर हेऱ्यौँ भने पटक्कै झ्वाइँ नगरी त्यसलाई स्वीकार गर्दछ, किनकि आफू पनि जलिरहेको छ र अरू जलाउने चिज भेट्यो भने झन खुसी हुन्छ। तर त्यसमा चिसो पानी पर्यो भने मन पर्दैन अनि झ्वाइँ झ्वाइँ गर्दछ। यी कठिनाई यही साधनाले गर्दा उत्पन्न भएका हुन् भन्ने कुरा खुब राम्ररी बुझ्नुपर्दछ। कसै कसैलाई त बडो पीडाका साथ बेचैन पार्छ, त्यसो भए बडो राम्रो कुरा भयो, कल्याणकै कुरा भयो। आखिरी यो उम्लेर माथि नआएको भए त्यसबाट हाम्रो छुटकारा कसरी हुन्थ्यो होला? कुनै साधकले भन्छ, के गरौँ, बिहान 4-4:30 बजेदेखि राति 9 बजेसम्म बस्नुपर्छ, त्यसैले गर्दा कष्ट हुन्छ। तर साँचो कुरा त्यो होइन। अलिबेर आराम गरिसकेपछि बस्दा या त बिहान सबेरै 4:30 बजे रातभरि खुब आराम गरिसकेपछि बस्दा पनि त 10 मिनटपछि नै यस्तो कष्ट सुरु हुन्छ। के 10 मिनट पनि बस्ने बानी छैन त? कहीँ सिनेमा हेर्न जाँदा, नाचघरमा जाँदा, खेल हेर्न जाँदा घन्टौँ बसिरहँदा पनि न घुँडा दुख्छ, न कम्मर दुख्छ, न टाउको दुख्छ, न वाक्क लाग्छ, न भाग्न मन लाग्छ, न अल्छी नै लाग्छ। यहाँ यस्तो किन भयो र त्यहाँ किन भएन? जब कुनै सिनेमा, नाटक, खेल तमासा आदिमा मोज मस्तीसँग बसिन्छ, त्यसबेला आफूभित्र के को इनपुट दिइरहन्छ? आफूभित्र बलिराखेको चुलोमा रागको ज्वाला, द्वेषको ज्वाला, मोहको ज्वाला बलिरहेको हुन्छ। त्यसमा अरू बलेको नै रागको ज्वाला, द्वेषको ज्वाला, मोहको ज्वाला थपिदिँदा झन बडो प्रसन्न हुन्छ। त्यसैले घन्टौँ बसिरहँदा पनि अलिकति पनि प्रतिक्रिया गर्दैन। ती दिदीबहिनीले यहाँ त्यो बेलाको तातो चुलोलाई के राखी इनपुट दिँदैछिन्? शीतल जलको रागरहित क्षण, द्वेषरहित क्षण, मोहरहित क्षण, निर्मलताको क्षण राखिदिँदैछन्। जसै यो शीतल निर्मल मनको त्यो मैलो तातो चुलोसँग सम्पर्क हुन्छ, जोडले प्रतिक्रिया हुन्छ र फलस्वरूप कहीँ न कहीँ केही न केही फुटेर बाहिर आउँछ अनि शरीरमा दुःख अनुभव हुन्छ। यस्तो हुनु कल्याणको कुरो हो। त्यो चुलोमा यदि शीतल पानी नछर्के कसरी सेलाउला? छर्क्यौँ, त्यसैले झुवाई झुवाई गर्न सुरु गरेको हो। जसले यो चुलो ठन्डा पार्नु छ उसले अजुलीभरि पानी खन्याउनै पर्छ र तबसम्म खन्याउनु पर्छ जबसम्म त्यो चुलो ठन्डा हुँदैन। यसरी नै बुद्धिमान साधकले यस साधनाका बारेमा सबै कुरा बुझ्नुपर्दछ र शरीरले जतिसुकै झुवाई झुवाई गर्दा, जतिसुकै प्रतिक्रिया गर्दा पनि त्यसको उपेक्षा गर्दै मुस्कुराउँदै आफ्नो काम गरि नै रहनुपर्दछ। यसो गर्दा गर्दै देखिने छ कि हिजो जति शरीरमा प्रतिक्रिया भयो आज त्योभन्दा कम हुनेछ, आज जति भयो भोलि त्योभन्दा कम हुनेछ, पर्सि अझ कम हुनेछ। यसो हुँदा हुँदै भित्रको सबै आगो निभ्छ र सबै दुःखबाट छुटकारा पाइन्छ। त्यसकारण बुझेर काम गर्नुपर्छ, कठिनाइहरूदेखि डराउनु हुँदैन। सधैँ तटस्थ भावमा स्थापित हुनुपर्दछ। डराइयो भने भोक्ता भाव भएको ठहर्नेछ, यस्तो भोक्ता भावबाट यो मनलाई बाहिर निकाल्नु पर्दछ। यसरी बुझेर काम गर्दै गयो भने देख्नेछौँ कि बिस्तारै बिस्तारै अघि बढिरहेका छौँ। हामी आफ्नो तर्फबाट काम गर्न केही कसर बाँकी छाड्दैनौँ, परिणाम जहिले आउँछ आओस्। सासले कहाँ छुँदैछ त्यो जान्न आज काम दिइयो। कसै कसैले त तुरुन्त चाल पाइसकेर भन्छन्, यहाँ छुँदैछ, यहाँ छुँदैछ। कसै कसैले चाल पाएका छैनन्। कोही चाल पाएन भन्ने कुरालाई लिएर बडो व्याकुल हुन सक्छन्। हेर, दिनभरि मैले काम गरेँ तर कतै छोएको चालै पाइनँ भनेर मनमनै रुन थाल्छन्। जतिबेर त्यसो गरिन्छ त्यति नै बेरसम्म मनको समता गुमिरहन्छ। त्यति बेरसम्म तटस्थ भाव गुमाएर भोक्ता भाव पुष्ट पार्दै गइरहन्छ। भोक्ता भावमा बाँच्ने व्यक्तिले सूक्ष्म सत्यलाई देख्न सक्दैन। त्यसैले समता बनाउनु पर्दछ। ठिक छ, मैले सासको स्पर्श चाल पाइनँ भने पाइनँ, मैले त आफ्नो काम गरिरहेकै छु, जब चाल पाउँला तब पाउँला। यसो गर्न थाल्यो कि चाँडोभन्दा चाँडो सास चाल पाउन थाल्छ। जति जति हतार मान्छ, उत्सुकता बढाउँछ, उति उति आफै कठिनाई पैदा गरिरहन्छ। आफ्नो तर्फबाट प्रयत्न गर्दै जाँदा परिणाम जे आउँछ आओस् र जब आउँछ आओस्। यसरी धैर्य गर्न थाल्न साथ प्रगति भइरहेको देखिनेछ। मनसँग लडाइँ गर्नु हुँदैन, यसको स्वभावलाई जानेर यसलाई बदल्नुपर्छ। यसको स्वभाव भोक्ता भावमा जकडिने खालको छ, त्यसलाई द्रष्टा भावमा स्थापित गर्नुपर्दछ। द्रष्टा भावमा स्थापित हुनासाथ भोक्ता भाव त समाप्त हुन्छ नै, बिस्तारै बिस्तारै कर्ता भाव पनि समाप्त हुन्छ। घटना घटिरहेको छ त्यसलाई थाहा पाइरहेको पनि छ, त्यति मात्रै हुन्छ। थाहा पाइरहनु बाहेक अरु केही हुँदैन। एउटा कुरामा भने अलिकति युद्ध गर्नुपर्छ। अल्छी लाग्न थाल्यो, निन्द्रा लाग्न थाल्यो भने काम रोकिन्छ, काम गर्न नै सकिँदैन। यसरी अल्छी लाग्न थाल्यो, निन्द्रा लाग्न थाल्यो भने त्यसलाई भगाउन केही काम त गर्नु नै पर्छ, केही युद्ध गर्नु नै पर्दछ। त्यसो गर्ने काम यही हो कि सासलाई अलि तेज अलि साह्रो पार्नुपर्दछ। धेरै उँगाउँदा धेरै अल्छी लाग्दा सासलाई अलि तेज पारेर हेर्दा पनि काम लागेन भने उठेर पाँच मिनट डुल्नुपर्छ। यसरी डुल्दा पनि सासको आवागमन चाल पाइरहनु पर्दछ। यसरी पाँच मिनट डुलेपछि फेरि आएर बस्नुपर्छ र उही काम गर्नुपर्दछ। यदि त्यो एक घन्टाको सामूहिक बैठक हो जुन बेला हलबाट बाहिर जान सकिँदैन भने आफ्नै ठाउँमा उभिएर पनि काम गर्न सकिन्छ, आफ्नो आसनमा पाँच मिनट उभिन सकिन्छ। तर एकपल्टमा पाँच मिनटभन्दा बढी भने होइन, उभिँदा पनि सासलाई चाल पाइरहनु पर्दछ। यदि एक घन्टाको सामूहिक बैठक नभएको बेला भए उठेर बाहिर जान र पाँच मिनट डुल्न सकिन्छ। डुल्दा डुल्दै पनि सासलाई चाल पाइरहनु पर्दछ। फेरि आएर बस्यो, फेरि निन्द्रा लाग्यो, फेरि उठ्यो पाँच मिनट। यो युद्ध त गर्नै पर्दछ, तर बाँकी अरू किसिमले मनलाई खिचातानी गर्नु भने हुँदैन। जुन घटना घटिरहेको छ त्यसैलाई थाहा पाइरहनु पर्दछ। एउटा कुरा राम्ररी बुझ्नुपर्छ कि आफ्नो मनलाई सुधार्ने काम स्वयंले नै गर्नुपर्दछ, अरू कसैले हाम्रो लागि गर्न सक्दैन। यसलाई हामी आफैले बिगारेका हौँ, त्यसकारण सुधार्ने जिम्मेवारी पनि आफ्नै हो, अरू कसैले बिगारेको होइन। यसको लागि कुनै अदृश्य शक्तिलाई अदृश्य सत्तालाई व्यर्थमा किन बोझ दिने? त्यस्तो अदृश्य सत्ताले संसारका सबै प्राणीको मन दूषित पारेर सबैलाई दुखी बनाउने कारण केही छैन। संसारका प्राणीहरू आफ्नै पागलपनले गर्दा दुखी भइरहेका छन्। आफ्नो अबोध अवस्थामा, आफ्नो अजान अवस्थामा आफूले थाहा नपाएर भित्र विकार जगाएर व्याकुल हुन्छन्। यसरी आफ्नो मनमा विकार जगाउने मन बनाउने जिम्मेवार व्यक्ति आफै हो, अरू होइन। त्यसकारण यसलाई सुधार्ने जिम्मा अरू कसैको कसरी हुनसक्छ? आफ्नो मनलाई आफैले सुधार्नुपर्छ, अरू कसैले सुधार्न सक्दैन। आफ्नो मुक्ति आफ्नै हातमा छ, अरू कसैको हातमा छैन भन्ने कुरा जबसम्म थाहा हुँदैन तबसम्म धर्मको बाटोमा अगाडि बढ्न सकिँदैन। कसैले मेरो लागि केही गरिदिन्छ, म प्रति कसैको कृपा भइहाल्छ भन्ने आशा लिएर बसुन्जेल धोका नै धोकाको कुरा हुन्छ। यो धोकाबाट जो व्यक्ति जति चाँडो निस्किन्छ त्यति नै चाँडो उसको मङ्गलको बाटो खुल्छ, मुक्तिको बाटो खुल्छ। जिम्मा मेरो हो, आफ्नो मनलाई सुधार्ने जिम्मेवारी मैले नै पुरा गर्नुपर्छ, अरू कसैले गर्न सक्दैन भन्ने कुरा बुझेको दिन आफ्नो मुक्तिको बाटो आफै खुल्न थाल्छ। भगवान बुद्धको जीवनकालको एउटा घटना, त्यसबेला भगवान बुद्ध श्रावस्तीमा हुनुहुन्थ्यो। त्यहाँ भगवानको एउटा धेरै ठुलो ध्यान केन्द्र थियो, धेरै सङ्ख्यामा मानिसले त्यहाँ साधना सिक्थे, ध्यान सिक्थे। यही विपसना सिक्न गृहस्थहरू नारी पुरुष आउँथे। साँझ धर्म चर्चा हुँदा नगरका केही मानिसहरू पनि सुन्न आउँथे। यो एउटा पुरानो रोग हो, यस देशका मानिसलाई धर्मचर्चा सुन्न खुब सोख छ। धर्म पालन गरून् या नगरून् तर चर्चा जरुर सुन्छन्। यो यहाँको बुद्धिविलासको पुरानो रोग हो। धेरै सङ्ख्यामा धेरै थरीका मानिसहरू धर्मचर्चा सुन्न आउँथे। तिनीहरूमध्ये एकजना मान्छे वर्षौँ पहिलेदेखि धर्मचर्चा सुन्न सधैँ आउँथ्यो। एक दिन संयोग यस्तो पर्यो कि ऊ समयभन्दा केही अगाडि आइपुग्यो र भगवान एक्लै बसिरहनु भएको पायो। बडो खुसी भयो, उहाँको नजिकै गयो अनि नमस्कार गरेर भन्यो, प्रभु एउटा प्रश्न बारम्बार मेरो मनमा उठ्छ, यतिका धेरै मानिसका सामान्य मलाई प्रश्न सोध्न अप्ठ्यारो लाग्छ, आज तपाईँलाई एक्लै पाएँ, मेरो शङ्काको समाधान होस्। सोध, धर्मको कुरा हो, धर्मको क्षेत्रमा कुनै शङ्का राख्नु हुँदैन, कुनै सन्देह हुनु हुँदैन, के प्रश्न छ तिम्रो? प्रभु म यहाँ सधैँ आउने गरेको धेरै वर्ष भइसके, धेरै मानिसहरू यहाँ आउँछन्, जो जो यहाँ आएर ध्यानको काम गर्छन् तिनीहरूलाई म बडो ध्यानपूर्वक हेर्छु। ममा जति बुद्धि छ त्यस बुद्धिले जाँचेर हेर्छु। तपाईँ कहाँ आएर कति मानिस त साँच्चिकै जीवनमुक्त भएका छन्, शुद्ध भएका छन्, बिल्कुल शान्त भएका छन्। उनीहरूमा कुनै दोष बाँकी छैनन्। उनीहरूका चालचलन, व्यवहार, जीवन सबैले देखाउँछन् कि यिनीहरू मुक्त भएका छन्। प्रभु, एकातिर धेरै सङ्ख्यामा यस्ता मानिसहरू पनि छन् जसमा पहिलेभन्दा सुधार त भएको छ, थोर बहुत सुधार जरुर भएको छ, तर अझै मुक्त भएका छैनन्। प्रभु, एक थरी यस्ता मानिसहरू पनि छन् जसमा म पनि पर्छु। उनीहरूमा कुनै फरक परेको छैन, जस्ताको तस्तै छन्। प्रभु, मेरो प्रश्न यो हो कि, मेरो शङ्का यो हो कि, तपाईँ जस्ता महापुरुष, शक्तिशाली, महाकारुणिकका अगाडि आएर खाली हात जानु पर्यो, अपूर्ण रहनु पर्यो, यो कस्तो नमिल्ने कुरो भयो। प्रभु, तपाईँ आफ्नो सबै शक्ति लगाएर, आफ्नो सबै बल लगाएर हामीलाई किन तारिदिनुहुन्न? अनि भगवान्ले मुस्कुराउँदै भन्नुभयो, दिनहुँ यही कुरा त सम्झाउँछु, तर कसैले बुझ्न चाहेन भने म के गरौँ? अनि पछि भगवान्ले उसलाई यथार्थ सम्झाउनु भयो। उहाँका सम्झाउने ढङ्ग अलग अलग किसिमका थिए। जुन व्यक्तिको मनस्थिति जस्तो देखिन्थ्यो उसलाई उस्तै प्रकारले सम्झाउनुहुन्थ्यो, किनभने कुरा बुझाउनका लागि हो, ताकि उसले बुझोस्। कहिलेकाहीँ उल्टै प्रश्न गरेर बुझाउनुहुन्थ्यो। त्यस मान्छेलाई पनि उल्टो प्रश्न गरेर सोध्नुभयो, तिमी कहाँका बासिन्दा हौ? प्रभु, म यही श्रावस्तीको हुँ, यही कौशलको राजधानी। तिम्रो अनुहारले त भन्छ तिमी यहाँका होइनौ, कतै टाढाका हौ र यहाँ बस्न आएका हौ। तपाईँले ठिक भन्नुभयो प्रभु, खास त म मगधको हुँ, राजगिरीको बासिन्दा, र केही वर्षदेखि यहाँ आएर बसेको हुँ। अब तिम्रो राजगिरीसँग कुनै सम्बन्ध छ कि छैन? प्रभु, मेरो त्यहाँ आवत जावत छ, मेरा परिवारका मानिसहरू त्यहाँ छन्, मेरा साथीहरू त्यहीँ छन्, नाता कुटुम्ब त्यहीँ छन्, हाम्रो व्यापार पनि छ, त्यसकारण वर्षमा कयौँ पटक यहाँबाट राजगिरी जान्छु, फर्कन्छु। ठिक छ, धेरै पटक तिमी यहाँबाट राजगिरी जान्छौ, फर्कन्छौ, त तिमीलाई यहाँबाट राजगिरी, राजगिरीबाट श्रावस्ती, श्रावस्तीबाट राजगिरीसम्मको सबै बाटो त राम्ररी थाहा छ होला नि? प्रभु, धेरै पटक गएको छु, त्यो बाटो त कण्ठै छ। एउटा कुरा भन, यो सहरमा यतिका वर्षमा तिमीले अनेक व्यक्तिलाई चिन्यौ होला, र उनीहरूमध्ये कोही कोही तिम्रो घनिष्ठ मित्र पनि भए होलान्, अनि जो तिम्रो घनिष्ठ भए यो पनि थाहा पाएका होलान् कि तिमी यहाँबाट बारम्बार राजगिरी आउने जाने गर्छौ, र यो पनि थाहा भयो होला कि तिमीलाई यहाँबाट राजगिरीसम्मको बाटो राम्ररी थाहा छ। प्रभु, जसले मलाई राम्ररी चिनेका छन् उनीहरूलाई यी तिनै कुरा पनि थाहा छन्, अनि उनीहरूमध्ये कसै कसैले कहिलेकाहीँ सोधे होलान् कि भन भाइ, यहाँबाट राजगिरीसम्मको बाटो कस्तो छ? तिमीले बताउँछौ कि लुकाउँछौ? प्रभु, किन लुकाउने? जसले सोध्छ उसलाई खुब राम्ररी भनिदिन्छु, बडो स्नेहले, बडो विवरणसहित विस्तृत रूपमा भनिदिन्छु। बस यसरी पूर्वतिर जाने, जाँदा वाराणसी आउँछ, फेरि अघि जाने, यसरी मोड्ने, उसरी मोड्ने, गया आउँछ र अगाडि बढ्दै जाने, यसरी मोड्ने, उसरी मोड्ने, अनि राजगिरी आउँछ। पुरै बाटो बडो विवरणसहित सम्झाउँछु प्रभु। लौ भन त, जस जसलाई तिमीले सबै बाटो सम्झाइदियौ, के उनीहरू सबै राजगिरी पुगे होलान्? कसरी पुग्छन् प्रभु? मैले त बाटो मात्र देखाइदिएँ। जो गए होलान्, जानेहरू नै त पुगे होलान्। जाँदै गएनन् भने कसरी पुग्लान्? ठिक भन्यौ, मैले पनि यही भन्न चाहेको हो। यी मानिसहरूलाई जो म कहाँ आउँछन् उनलाई यो कुरा राम्ररी थाहा छ कि म यो बाटोमा आफै हिँडेको छु, त्यसैले मलाई बाटो राम्रोसँग थाहा छ। बिचराहरू म कहाँ आउँछन् र सोध्छन्, मैले किन लुकाउने? बडो प्यारले, बडो मैत्रीभावले, बडो करुणा राखेर उनीहरूलाई सम्झाउँछु कि यो यस्तो बाटो छ, यो यस्तो बाटो छ, बिचमा यो यो स्टेसन आउँछन्, यसरी जाँदा जाँदा एकदम मुक्त अवस्थासम्म पुगिन्छ। कोही सबै कुरा सुनेर तीनपल्ट शिर झुकाएर साधु 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 भन्छ। धेरै राम्रो भन्नुभयो तपाईँले भन्छ, तर त्यो बाटोमा एक पाइलो पनि लाग्दैन भने मुक्त अवस्थामा कसरी पुग्ला? जो व्यक्ति बाटोमा लाग्न थाल्छ, एक पाइलो मात्रै पनि हिँड्यो भने आफ्नो लक्ष्यको एक पाइलो मात्र भए पनि नजिक पुग्छ। सय पाइला हिँड्यो भने सय पाइला नजिक पुग्छ। जसले पाइला पाइला हिँड्दै सबै बाटो पुरा गर्छ भने त्यो त लक्ष्यसम्म पुगिहाल्छ। त्यसकारण हरेक व्यक्ति स्वयं हिँड्नुपर्छ। कसैले कसैलाई आफ्नो काँधमा बोकेर मुक्त अवस्थासम्म पुर्याउन सक्दैन। जब कसैले म तिमीलाई तारिदिन्छु भन्छ भने बुझ्नुपर्छ कि ऊ अझै तरेको छैन, तरेको छु भन्ने धोकामा हुन्छ। त्यसैले यस्तो भन्छ, जो तरेको हुन्छ उसलाई थाहा हुन्छ कि बाटोमा आफै लागेको हुनाले तरेको हुँ। हरेक व्यक्ति बाटोमा आफै लागेर मात्र तर्छ, अनि तरेपछि यस्तो झुटो कुरा गर्दैन। जो व्यक्ति साँच्चै मुक्त हुन्छ, शुद्ध हुन्छ, सबै विकारहरूबाट विमुक्त हुन्छ, उसले भन्नुपर्दा हरेक पाइला तिमीले आफै हिँड्नुपर्दछ भनेर नै भन्दछ। यी महापुरुषले पनि यही भने, तुमे हि किचङ आतप्पङ अखातारो तथागत। अखातारो तथागत, तथागतले केवल आख्यात गर्छ, बाटो देखाइदिन्छ। तथागत हुनु कुनै एक व्यक्तिको पेवा होइन। सिद्धार्थ गौतम नामका व्यक्ति मात्र तथागत हुने र अरू तथागत नहुने होइन। गाह्रो काम अवश्य हो, तर जो कोही पनि तथागत हुन सक्छ। कुनै जातिको होस्, कुनै वर्णको होस्, कुनै रङ्गरूपको होस्, केही फरक पर्दैन। तथागत कसलाई भन्ने? जो तथ्यताको सहायताले हिँड्दा हिँड्दा आगत आइपुग्यो, तथ्यताको सहायताले, सत्यताको सहायताले मुक्त अवस्थासम्म पुग्यो, ऊ तथागत हो। धर्मको बाटोमा कल्पनाको अलिकति पनि सहारा लिनु हुँदैन। आफ्नो अनुभवमा जुन सत्य आइरहन्छ त्यसलाई नै स्वीकार गर्नुपर्दछ। काम सुरु गर्दा स्थूल सत्य आफ्ना अनुभवमा आउँछन्। अगाडि बढ्दै जाँदा त्योभन्दा सूक्ष्म सत्य, त्योभन्दा झन सूक्ष्म सत्य अनुभूतिमा उत्रिँदै जान्छन् र गर्दा गर्दै एक दिन परम सत्यसम्म पुगिनेछ। तर जसले कल्पनाको सहारा लिन्छ, ऊ हिँड्दा हिँड्दै परम सत्यदेखि धेरै टाढा कुनै ठूलो कल्पनामा अल्मलिनेछ। तथ्यको सहायताले हिँडेर जो व्यक्ति तथागत बन्छ, मुक्त बन्छ, उसले त केवल बाटो देखाइदिन्छ। बाटो त उसले देखाइदेला, तर काम भने तिमीले आफै गर्नुपर्दछ। तिर्खा एकजनालाई लागेको छ, पानी अरू कसैले पिएर उसको तिर्खा मेटिँदैन। रोगी म छु, औषधिको सेवन अरूले गरेर मेरो रोग निको हुँदैन। दुखी म छु, बन्धनमा म बाँधिरहेको छु भने बन्धन म आफैले खोल्नुपर्दछ। अरूले मेरो लागि केही गर्न सक्दैन। बढीभन्दा बढी अरूले मलाई बडो मायाले बाटो देखाइदिन सक्छ र केही बेर सँगसँगै हिँडेर बाटोमा लगाइदिन पनि सक्छ। तर हरेक पाइला आफै चाल्नुपर्दछ, एक एक पाइला आफै उठाउँदै अन्तिम अवस्थासम्म पुग्नुपर्दछ। यो कुरा जसलाई जति छिटो र जति राम्रो बोध हुन्छ त्यसको मङ्गलको बाटो त्यति नै छिटो खुल्छ भन्ने कुरा थाहा पाउँछ। पहिले कस्तो बाटो हो भन्ने कुरा बुझौँ। दुई दिनदेखि जुन बाटोमा लागेका छौँ यो कस्तो बाटो हो, र अझै आठ दिनसम्म त्यही बाटोमा लाग्नु छ, अनि राम्रो लाग्यो भने जीवनभर लाग्नु छ, त्यसकारण कस्तो बाटो हो बुझौँ। भगवान्का जीवनकालको एउटा घटना। एउटी बुढी आमा आइन् र भन्न थालिन्, भगवान् म धेरै बुढी भएँ, थाहा छैन अब यस जीवनका कति दिन बाँकी छन्। जति दिन बाँकी होलान् यस मनुष्य जीवनलाई सार्थक तुल्याउन चाहन्छु, मलाई धर्मको बाटो देखाइदिनुहोस्, मुक्तिको बाटो बताउनुहोस्, अनि त्यसमा लागेर म मुक्त अवस्थासम्म पुग्न चाहन्छु। छोटकरीमा सजिलो भाषामा भनिदिनुहोस् भगवान्, धर्म भनेको के हो? भगवान् मुस्कुराउनु भयो। यदि धर्म साँच्चै धर्म हो भने सधैँ सरल भाषामा मानिसलाई सम्झाउनु पर्छ, ताकि मानिसले बुझ्न सकुन्। यसैले साह्रै सरल भाषामा र जीवनभरि सरल भाषामा, जनताको भाषामा मानिसहरूलाई बुझाउनुहुन्थ्यो। भगवान्ले भन्नुभयो, सुन, तिम्रा लागि धर्म के हो भन्ने कुरा थोरै शब्दमा भन्छु। सब पापस्स अकरणं कुशलस्स उपसम्पदा सचित्त परियोदपनं एतं बुद्धान शासनं। एतं बुद्धान शासनं, यो सबै बुद्धको शिक्षा हो, यो मेरो शिक्षा हो भनेनन्। सबै बुद्धको शासन हो भन्ने कुरा बारम्बार बुझाइरहे, किनकि आफ्नो नाउँमा पनि पछि गएर अनेक सम्प्रदाय चल्ने छन् भन्ने थाहा थियो। त्यसकारण बारम्बार बुझाइरहे कि बुद्ध हुनु कुनै एक व्यक्तिको पेवा होइन, म भन्दा पहिला अनेक बुद्ध भए र पछि पनि अनेक बुद्ध हुनेछन्। जो मुक्त हुन्छ ऊ आफ्ना चित्तबाट विकार भगाएर शुद्ध चित्तवाला बन्छ र त्यसैले बुद्ध हुन्छ। यस्तो व्यक्ति जो बुद्ध बन्छ ऊ साँच्चै नै मुक्त हुन्छ, उसले यही मुक्त हुने तरिका सिकाउँछ, त्यो बाहेक अरू केही सिकाउँदैन। सब पापस्स करणं, सबै प्रकारका पापबाट बच, दुष्कर्मबाट बच, कुशलस्स उपसम्पदा, कुशल कर्मको सम्पत्ति जमा गर, यानि सत्कर्ममा लाग, दुष्कर्मबाट बच, सत्कर्ममा लाग, र सचित्त परियोदपनं, आफ्नो मनलाई निर्मल पारिराख, धोइराख, सफा गरिराख। सारा धर्म यसै कुरामा आउँछ। धर्म भनेको कुनै एउटा सम्प्रदायको धर्म भनेको होइन, धर्म भनेको यो प्रकृतिको कानुन यस्तो छ, संसारको नियम यस्तो छ, रीत यस्तो छ भनेको हो, यसैलाई धर्म भनिन्छ, जुन सबैमाथि बराबर किसिमले लागू हुन्छ। मानिस कुनै पनि सम्प्रदायको होस्, कुनै मान्यताको होस्, कुनै परम्पराको होस्, कुनै जातिको होस्, कुनै वर्णको होस्, कुनै गोत्रको होस्, धर्मको कुरो सबैमाथि लागू हुन्छ र सबैका लागि समान रूपले कल्याणकारी छ। सबै किसिमका पाप कर्महरूबाट बच र पुण्य कर्ममा लाग। कसले भन्छ दुष्कर्म गर्दै जाऊ कुनै दोष छैन भनेर? कसैले भन्दैन। सत्कर्म नगर त्यसमा केही छैन भनेर पनि कसैले भन्दैन। मनलाई निर्मल पार्न जरुरी छैन भनेर पनि कसैले भन्दैन। पाप लाग्ने काम नगर, पुण्यको काम गर भन्ने कुरालाई सबैले मान्छन्। तैपनि जब धर्मले आफ्नो सार गुमाउँछ यस्तो भनाइको केही महत्त्व हुँदैन। सार तब गुम्छ जब धर्म सम्प्रदाय बन्न जान्छ। धर्म जसै सम्प्रदाय बन्छ खालि बोक्रो हात लाग्छ, त्यसको गुदी हुँदैन। जब धर्म सम्प्रदाय बन्छ त्यसको सार जान्छ, अनि त्यो शब्दको अर्थ पनि भिन्न भिन्न लाग्न थाल्छ। शब्दको एउटै अर्थ लागुन्जेल धर्मको सार हुन सक्छ, तर भिन्ना भिन्दै अर्थ लाग्न साथ बुझ्नुपर्छ कि हरेक सम्प्रदायले आफ्नै अर्थ लगाइरहेका छन्। धर्मको सार्वजनिक व्याख्या के हो? केलाई पुण्य र केलाई पाप भन्ने? कसैले आफ्ना शरीरले, आफ्ना वचनले, आफ्ना चित्तले कुनै पनि यस्तो काम गर्दछ जसबाट अरू प्राणीको सुख शान्ति भङ्ग हुन्छ, अरू प्राणीलाई दुःख पुग्दछ भने पाप कर्म नै पाप कर्म हो, दुष्कर्म नै दुष्कर्म हो। ठीक त्यस्तै प्रकार कुनै व्यक्तिले आफ्ना शरीरले, आफ्ना वचनले, आफ्ना चित्तले कुनै यस्तो काम गर्छ जसबाट अरू प्राणीको सुख शान्तिको सम्वर्धन हुन्छ, अरू प्राणीको भलो हुन्छ, मङ्गल हुन्छ भने पुण्यकर्म नै पुण्यकर्म हो, सत्कर्म नै सत्कर्म हो। यो हो सार्वजनिक परिभाषा। अब कोही व्यक्ति चाहे यो सम्प्रदायको होस्, चाहे त्यो सम्प्रदायको होस्, यस्तो प्रकारको लुगा लगाउने होस्, चाहे त्यस्तो प्रकारको लुगा लगाउने होस्, यस्तो प्रकारको कर्मकाण्ड गर्नेवाला होस् या उस्तो प्रकारको कर्मकाण्ड गर्नेवाला होस् या कुनै कर्मकाण्ड नै नगर्ने होस्, कोही व्यक्ति यस्तो प्रकारको दार्शनिक मान्यता मान्नेवाला होस् या कुनै दार्शनिक मान्यता नमान्ने होस्, कुनै फरक पर्दैन। वर्तमानको कर्म कस्तो छ त्यसै प्रकार प्रकृतिको कानुन सबैमा एकै प्रकारले लागू हुन्छ। मेरो अहिलेको कर्म कस्तो छ त्यसैले नाप्छ कि म धर्मवान हुँ कि हुइनँ। त्यो पनि यसकारणले नापिँदैन कि कुनै धर्मग्रन्थले यसो भनेको छ। यो त सम्पूर्ण प्रकृतिको कानुन हो। यसरी धर्मको बाटोमा जाने व्यक्ति आफै अनुभवले थाहा पाउन थाल्छ कि साँच्चै यो प्रकृतिको यस्तो कानुन हो। एकजना मानिसले शरीरले या वचनले अरू प्राणीलाई हानि पुर्याउन, अरू प्राणीलाई कष्ट दिन तबसम्म सक्दैन जबसम्म उसले आफ्ना मनमा विकार जगाउँदैन। मनमा क्रोध जगाएपछि, द्वेष जगाएपछि, ईर्ष्या जगाएपछि मात्र शरीर र वचनले अरू प्राणीलाई हानि पुर्याउने काम गर्दछ। आफूभित्र कुनै विकार जगाउन साथ प्रकृतिले आफ्नो काम गर्न थाल्छ र तुरुन्त दण्ड दिन्छ। बरु कुनै अदालतका न्यायाधीशले देशको कानुन तोड्ने मानिसलाई दण्ड दिन बिर्सेला, गल्ती गरे पनि दण्ड नदेला, तर प्रकृतिले भने बिर्सँदैन, दण्ड अवश्य नै दिन्छ। त्यसरी नै आफूभित्र विकार जगाउन साथ अरूको हानि त भए एकैछिनपछि होला, तर आफूभित्र विकार जगाउन साथ प्रकृतिले आफूलाई चाहिँ दण्ड दिन सुरु गरिहाल्छ, व्याकुल हुन थालिहाल्छ, बडो व्याकुल हुन थालिहाल्छ। यो प्रकृतिको कानुन हो, यो विधान हो, बस यही धर्म हो। यस बाटोमा अघि बढ्दै जाँदा यो कानुनलाई, यो विधानलाई, यो धर्मलाई आफ्ना अनुभवले थाहा पाउँदै जाँदा, हेर मैले शरीर र वचनले यो काम गरेँ अनि मभित्र यो विकार जाग्यो, अनि हेर यसरी व्याकुल भएँ, यसरी आफ्ना अनुभवले प्रकृतिको कानुनलाई बुझ्न सुरु हुन थाल्छ। ठिक यस्तै किसिमले शरीर या वचनले कुनै अरू प्राणीको भलो हुने, मङ्गल हुने, सुख शान्तिको सम्वर्धन हुने काम कसैले तबसम्म गर्न सक्दैन जबसम्म आफ्ना मनमा सद्भावना जगाउँदैन, मैत्री जगाउँदैन, करुणा जगाउँदैन। फेरि प्रकृतिको कानुन यस्तो छ कि कसैले शरीर र वचनले कुनै सत्कर्म गर्दा त्यसले अरू प्राणीको भलो त केही बेर पछि होला, आफ्नो भलो चाहिँ त्यही क्षण हुन थाल्छ। प्रकृतिले तुरुन्त पुरस्कार दिन सुरु गर्छ। आफ्ना मनमा सद्भावना जगाउँदा, मैत्री जगाउँदा, करुणा जगाउँदा भित्रभित्रै धेरै सुख शान्ति र आनन्द अनुभव हुन थाल्छ र प्रकृतिले तुरुन्त पुरस्कार दिन थाल्छ, ढिलो गर्दैन। कसैले भित्र विकार जगाउँदा भने उसले दण्ड पनि पाउँछ, यो प्रकृतिको नियम हो। यसकारण सब पापस करणं, हामी दुष्कर्म नगरौँ, कसैप्रति गुण लगाएको होइन, आफ्नै भलाइका लागि दुष्कर्म नगरौँ। त्यसो त मानिस एउटा सामाजिक प्राणी हो, उसलाई समाजमा बस्नु छ, घरबार छोडेर सन्यासी भए पनि, भिक्षु भए पनि समाजसँग उसको सम्पर्क रहि नै रहन्छ। घरबारमा रहँदा त झन् परिवारका व्यक्तिहरूसँग सम्पर्क हुन्छ, हरेक व्यक्तिको समाजका मानिसहरूसँग सम्पर्क हुन्छ, आफ्नो देशका राष्ट्रका मानिससँग सम्पर्क हुन्छ, संसारका मानिससँग सम्पर्क हुन्छ। जुन समाजमा बस्नु छ त्यस समाजको सुख शान्ति भङ्ग हुन नपाओस्, समाजका प्राणीहरूलाई कष्ट दिनु हुँदैन। यदि हामीले समाजका प्राणीहरूलाई कष्ट दिन सुरु गऱ्यौँ भने हामी जस्तै अरूलाई कष्ट दिने अनेक हुन थाल्छन्, अनि समाजले सुख शान्ति कहाँबाट पाउन सक्छ? समाजभित्र हामी पनि पर्छौँ, अनि हामीले पनि सुख शान्ति कहाँबाट पाउँछौँ? सम्पूर्ण वातावरण दुःखले भरिन्छ। म सामाजिक प्राणी हुँ भने मैले समाजका अरू प्राणीलाई हानि पुग्ने खालका काम गर्नु हुँदैन, तर यो एउटा मात्र कारण होइन, सबभन्दा ठुलो कारण यो हो कि अरू मानिसको सुख शान्ति भङ्ग गर्ने भाव मेरो मनमा उठ्न साथ म आफै व्याकुल हुन थाल्छु, म आफै दुखी हुन थाल्छु। त्यसकारण अरू कसैलाई गुण लगाउनका निमित्त मात्र होइन, आफ्नै भलाइका लागि हामीले दुष्कर्मबाट बच्नुपर्छ, सत्कर्ममा लाग्नुपर्छ। यतिले मात्र काम पुरा हुँदैन, मानिसले दुष्कर्म गर्न छाड्दा, सत्कर्ममा लाग्दा बाहिरी हिसाबले राम्रो कुरा त हुन्छ, तर त्योभन्दा राम्रो एउटा अर्को कुरा गर्न त बाँकी नै छ। हामीले सङ्ग्रह गरिराखेका पुराना विकारलाई चाहिँ के गर्ने? हामीले नयाँ विकार त पैदा गर्दैनौँ, कुनै दुष्कर्म पनि गर्दैनौँ र सत्कर्म नै गरिरहन्छौँ। राम्रो कुरो त भयो, तर पुराना विकार जुन जम्मा भइराखेका छन् ती अझै भित्रै छन्। समय पाएर ती ज्वालामुखी फुटे जस्तै जोडले फुट्ने छन् र हामीमाथि चढ्ने छन् र हाम्रो होस हवास लिने छन्। जबसम्म ती निस्किँदैनन् सही अर्थमा हामीलाई शान्ति प्राप्त हुँदैन, सही मानेमा हाम्रो मुक्ति हुँदैन। त्यसैले धर्मको यो तेस्रो चरण पनि हुनुपर्दछ। पहिलो चरण, दोस्रो चरण दुवै बडो काम लाग्ने हुन्। यो तेस्रो चरण अझै मुख्य चरण हो। सचित्त परियो दपनङ, मनलाई धुँदै जाउँ, चित्त निर्मल पार्दै जाउँ, पार्दै जाउँ, अनि चित्त निर्मल हुनेछ, कुनै गाँठा रहने छैनन्, एकदम निर्ग्रन्थ हुनेछ। पुराना गाँठाहरू फुक्दै जान्छन्, नयाँ बाँधिँदैनन् भने मुक्त हुनेछ। आफ्ना स्वभावैले यस्तो मुक्त चित्तले फेरि केही गर्नु गराउनु पर्दैन। निर्मल चित्तको, नितान्त निर्मल चित्तको, निर्ग्रन्थ चित्तको एउटा यस्तो आफ्नो स्वभाव हुन्छ, त्यो अनन्त मैत्रीमा बस्दछ, अनन्त करुणामा रहन्छ, अनन्त मुदितामा रहन्छ, अनन्त उपेक्षा अर्थात् समताभावमा रहन्छ। यस्तो चित्तले न आफ्नो हानि गर्छ न अरूको हानि गर्छ, त्यो अवस्थामा पुग्नलाई नै मोक्ष प्राप्ति भनिन्छ। त्यसकारण यो तेस्रो चरण धर्मको पूर्णता हो। कुनै व्यक्तिले बुद्ध भएर, मुक्त भएर धर्म सिकायो भने त्यो कुनै सम्प्रदायको धर्म हुँदैन, उसले सार्वजनिक धर्म सिकाउँछ र यस्तो धर्म सिकाउँछ जुन केवलं परिपूर्णं केवलं परिशुद्धं परिपूर्ण हुन्छ। अब त्यसमा अरू थप्ने ठाउँ हुँदैन। शीलको पालना गर्यो, समाधिको अभ्यास गर्यो, दुष्कर्मबाट बच्यो, सत्कर्ममा लाग्यो, प्रज्ञा जगायो, मनलाई निर्मल पार्दा पार्दा अत्यन्त निर्मल पार्यो भने चौथो कुरा यसमा थप्न जरुरत छैन, किनकि परिपूर्ण छ। केवलं परिशुद्धं, परिशुद्ध छ, पूरा परिशुद्ध छ। यस मानेमा परिशुद्ध छ कि यसमा अरू कुनै कुराको दोष छँदै छैन। यति धेरै परिशुद्ध छ कि यसबाट केही निकाल्नु पर्ने नै छैन, यसमा कुनै थप्नु पर्ने नै छैन भने शुद्ध धर्म भयो, सार्वजनिक धर्म भयो। यसैको अभ्यास गर्न आएका छौँ, कुनै सम्प्रदायमा दीक्षित हुन आएका होइनौँ। जो व्यक्ति मुक्त हुन्छ उसले कुनै सम्प्रदाय स्थापित गर्दैन। यदि कसैले सम्प्रदाय स्थापित गर्न खोज्छ भने बुझ्नुपर्छ कि ऊ अझै मुक्त भएको रहेनछ, अझैसम्म उसको मनमा एउटा ठूलो तृष्णा बाँकी रहेको छ, एउटा ठूलो इच्छा बाँकी रहेको छ कि मेरो नाममा पनि एउटा सम्प्रदाय चलोस्, म मरेपछि पनि हजारौँ वर्षसम्म मानिसहरूले मलाई सम्झिरहन्, मेरो नाम चलिरहोस् र मेरो नाममा मन्दिर बनुन्, चैत्य बनुन्, मेरो मूर्ति स्थापना होस्, मानिसहरूले शिर निहुराएर मेरो नाम जपिरहन्, मेरो प्रशंसा गरिरहन्। यस्तो तृष्णा भएको मानिस अझै मुक्त भएको छैन, किनकि अझै धेरै ठूला कामना उसको मनमा छन्। जो मुक्त हुन्छ उसले सम्प्रदाय स्थापना गर्दैन, शुद्ध धर्म मानिसलाई सिकाउँछ। मानिसहरू आफ्ना दुःखबाट बाहिर निस्किउन्, मानिसहरू आफ्ना विकारबाट मुक्ति पाउन् भन्ने मात्र भाव उसको मनमा रहन्छ। यो कुरा राम्ररी बुझेर शुद्ध धर्मको बाटोमा लाग्नुपर्दछ। हामी कुनै सम्प्रदायको जन्जालमा बाँधिन आएका होइनौँ, आफ्ना गाँठा फुकाउन आएका हौँ। हामीले सार्वजनिक धर्म, सार्वदेशिक धर्म, सार्वकालिक धर्म, परिशुद्ध धर्म, परम परिशुद्ध धर्मको अभ्यास गर्नु छ। मोटामोटी रूपरेखा थाहा पाउँ कि आखिर यो कस्तो बाटो हो। जुन बाटोमा हिँड्न आएका छौँ र हिँड्न सुरु गरिसक्यौँ त्यस मार्गलाई त्यस बेलाको भाषामा आर्य अष्टाङ्गिक मार्ग, अरियो अठङ्गिको मग्गो भनिन्थ्यो। अठङ्गिको मग्गो, आठ अङ्ग भएको मार्ग। अरियो, आर्य, कुन अर्थमा आर्य? यस्तो आठ अङ्ग भएको मार्ग जसमा लाग्यो भने आर्य हुन्छ। कुनै जातिको होस्, कुनै वर्णको होस्, कुनै गोत्रको होस्, कुनै रूप रङ्गको होस्, कुनै ठुलो या सानो होस्, कुनै सम्प्रदायको होस्, कुनै देशको होस्, कुनै बोली बोल्ने होस्, केही फरक पर्दैन। जो लाग्छ उही मुक्त हुन्छ, उही आर्य हुन्छ। 2500 वर्ष पहिलेको भाषामा आर्य कसलाई भनिन्थ्यो? धर्मको बाटो लागेर आफ्नो चित्तलाई शुद्ध पारेर निर्मल भएको सन्त भएको व्यक्तिलाई आर्य भनिन्थ्यो। आर्य भएको व्यक्तिबाट कुनै नराम्रो काम हुनै सक्दैन। अनार्यबाट यस्तो व्यक्ति आर्य हुन्थ्यो। अनार्य त्यसलाई भनिन्थ्यो जसले नराम्रो काम गर्दथ्यो, आफ्नो र अरूको पनि हानि गर्ने नराम्रो नै नराम्रो बाटो लाग्दथ्यो। हीनो गम्मो पोथुजनीको अनर्यो अनर्थ सङ्गीतो, यस्तो हीन, यस्तो गँवार, अनर्थ नै अनर्थ गर्ने, आफ्नो पनि अनर्थ अरूको पनि अनर्थ गर्ने व्यक्ति अनर्यो अनर्यो हुन्थ्यो। त्यस बेलाको भाषामा अनार्यलाई अनर्यो भन्दथे। यही अनर्यो 2500 वर्षमा बिग्रिएर आजकल अनाडी हुन पुग्यो। उदाहरणका लागि यो मानिस बडो अनाडी छ भनिन्छ, त अनाडीको मतलब अनार्य हो। कोही अनार्य छ भने र जस्तो सुकै अनाडी मानिस भए पनि यो बाटो लाग्यो भने ढिलो चाँडो आर्य भइ नै हाल्छ। यी आठ अङ्गलाई तीन भागमा बाँडिएको छ। पहिलोलाई शील, दोस्रोलाई समाधि र तेस्रोलाई प्रज्ञा भनिन्छ। शील अन्तर्गत धर्मका तीन अङ्गहरू आउँछन्, सम्मा वाचा, सम्मा कम्मन्तो, सम्मा आजीवो। सम्मा वाचा, हाम्रो वचन सम्यक हुनुपर्छ। सम्यक माने सही हुनु, ठिक हुनु, शुद्ध हुनु वा निर्मल हुनुपर्छ। बोली वचन निर्मल छ कि छैन कसरी थाहा पाउने? बोली वचनको शुद्धता थाहा पाउन त्यसको मैलो के हो भन्ने कुरा थाहा पाउनु पर्दछ। बोली वचनको मैलो थाहा पाएर त्यसलाई हटायो भने त्यो निर्मल नै निर्मल हुन्छ। बोली वचनको मैलो के हो? आफ्ना बोली वचनले कोही मानिसले झुटो बोलेर अरूलाई ठग्न चाहन्छ भने त्यो उसको बोलीवचनको कर्मको मैलो हो। आफ्ना बोलीवचनले कसैलाई कडा बोली बोलेर अरूको चित्त दुखाउँछ र त्यसले अरू कसैलाई फाइदा हुँदैन भने त्यो उसको बोलीवचनको मैलो हो। आफ्नो वचनले अरूलाई निन्दाका कुरा अथवा चुक्ली गरेर अरू दुईजनामा बसेको आपसी मेलमिलापलाई भड्काइदिन्छ भने त्यो उसको बोलीवचनको मैलो हो। कोही मानिस वचनले निरर्थक काम नलाग्ने कुरा गरेर आफ्नो पनि र अरूको पनि समय बर्बाद गर्छ भने त्यो उसको बोलीवचनको मैलो हो। यी चार किसिमका मैलबाट बचेका बोली भने सम्मा वाचा सम्यक वाचा हुन्, सम्यक वचन हुन्, किनकि यस्ता बोली वचन निर्मल हुन्छन्। सम्मा कम्मन्तो पुरानो भाषा हो, केलाई सम्यक कर्मान्त भन्दथे। कर्म सधैँ चित्तमा उत्पन्न हुन्छ, अगाडि बढेर अनि वचनमा उत्रन्छ, त्योभन्दा पनि अगाडि बढेर शरीरमा उत्रन्छ। जुन शरीरमा उत्रन्छ त्यो कर्म नै कर्मान्त हो। शरीरको कर्म पनि निर्मल हुनुपर्छ। निर्मल छ कि छैन भन्ने जाँच्न सम्पूर्ण बाटोको एउटै मापदण्ड छ। हाम्रो कर्मले अरू प्राणीको सुख शान्ति भङ्ग हुन्छ, अरू प्राणीलाई हानि हुन्छ भने त्यो दूषित नै दूषित कर्म हो, निर्मल कर्म होइन। हाम्रो शरीरका यस्ता सम्पूर्ण कर्म जसले अरू प्राणीलाई हानि पुर्याउँछन् ती सबै नै मिथ्या कर्मान्त, गलत कर्मान्त हुन्। अब त्यसबाट बच्यो कि सम्मा कम्मन्तो सबै सम्यक कर्म हुन्छन्। शरीरको दूषित कर्म के हो? कुनै व्यक्तिले आफ्ना शरीरले कुनै प्राणीको हत्या गर्छ भने त्यो उसको शरीरको दूषित कर्म हुन्छ। कोही व्यक्तिले आफ्नो शरीरले अरू कसैको वस्तु चोर्छ या खोस्छ र आफ्नो बनाउँछ भने त्यो उसको शरीरको दूषित कर्म हुन्छ। कोही व्यक्तिले आफ्ना शरीरले व्यभिचार गर्छ भने त्यो उसको शरीरको दूषित कर्म हुन्छ। कोही व्यक्तिले नसापान गरेर होस गुमाउने काम गर्छ र उसलाई के गरिरहेको छु भन्ने होस रहँदैन भने, अथवा कोही जुवा जस्तो दुर्व्यसनमा डुबेर के गरिरहेको छु भन्ने होस रहँदैन भने त्यो उसको शरीरको दूषित कर्म हुन्छ। यी चारवटा दुष्कर्महरूबाट जो बच्छ उसको सम्मा कम्मन्त अर्थात् सम्यक कर्मान्त हुन्छ। यी चारवटा दुष्कर्महरूमा लागिरहन्जेल मानिसले आफ्नो पनि र अरूको पनि हानि गर्दछ। हत्या गर्दा अरूको हानि नै गर्छ, चोरी गर्दा अरूको हानि नै गर्छ, व्यभिचार गर्ने, नसापान गर्ने, जुवा खेल्ने कुनै एक व्यक्ति पनि परिवारमा हुनासाथ सम्पूर्ण परिवारको सुख शान्ति भङ्ग हुन्छ। अब यस्ता परिवार धेरै भयो भने सम्पूर्ण समाजको सुख शान्ति भङ्ग गरिदिन्छन्। यस्ता समाज धेरै भयो भने सारा संसारको सुख शान्ति भङ्ग गरिदिन्छन्। चित्तमा विकार भएकाले यस्तो गर्ने हरेक व्यक्तिले आफ्नो हानि त गर्छ नै, अरूको पनि धेरै ठूलो हानि गर्दछ। यसबाट बच्यो भने सम्मा कम्मन्तो हुन्छ। सम्मा आजीवो, आजीविका पनि सम्यक हुनुपर्दछ। हरेक मानिसको कुनै न कुनै आजीविका हुन्छ, आफ्नो पालन पोषणका लागि र गृहस्थ भएकोले आफ्ना परिवारको पालन पोषणका लागि पनि मानिसको कुनै न कुनै आजीविका हुनुपर्दछ। यस्तो आजीविका कस्तो हुनुपर्दछ? यो पनि कसरी सम्यक हुन सक्छ? हाम्रो घरमा आउने पैसा कसरी आइरहेको छ त्यसलाई हेर्नुपर्दछ। यदि त्यसले अरू प्राणीको हानि हुन्छ, अरू प्राणीको सुख शान्ति भङ्ग हुन्छ भने त्यो सम्यक आजीविका होइन। एकजना मानिसले म त बडो शीलवान छु, म कहिल्यै पनि कुनै नसा सेवन गर्दिनँ भन्न सक्छ। आफै नसा सेवन नगरे पनि रक्सी गाँजा अफिम बेचेर जीविका चलाउँछ भने जस जसले किनेर लान्छन् सेवन नै गर्दछन्। तसर्थ आफै सेवन नगरे पनि आफ्नो शील भङ्ग गर्दछ, आफ्नो सदाचार भङ्ग गर्दछ। त्यस्तो व्यवसाय त्यस्तो जीविकाले अरू प्राणीको सदाचार भङ्ग गर्नमा प्रोत्साहन दिने हुनाले त्यस्तो आजीविका दूषित नै दूषित हुन्छ, सम्यक होइन। त्यस्तै आफै चाहिँ हत्या गर्दैन तर हतियारको शस्त्रको व्यापार गर्छ भने किनेर लानेले हत्या नै गर्छ, त्यसर्थ त्यो आजीविका पनि दूषित हो, सम्यक व्यापार होइन। त्यस्तै किसिमले कुनै व्यक्तिले आफै केही पनि मार्दैन तर धेरै पशुहरू पालेर मोटो बनाएर कसैलाई बेच्दछ र भन्छ मैले आफै थोरै मार्छु, मार्नेले मारोस्, त्यसको दण्ड उसैले भोग्छ, उसको कर्म उसैलाई थाहा छ। त्यसो भन्नेले धर्मलाई बुझेन, त्यो उसको सम्यक आजीविका होइन। त्यस्तै कुनै मानिसले विषको व्यापार गर्दा जसले किन्छ उसले त्यो विष अरूलाई दिएर मारिदिन्छ, त्यसैले त्यो सम्यक आजीविका भएन। अरू मानिसको शील सदाचार भङ्ग गर्नमा प्रोत्साहन दिने हाम्रा सारा व्यापार सम्यक आजीविका होइनन्, अलिकति पनि सम्यक आजीविका होइनन्। बाहिरबाट कहिलेकाहीँ कुनै आजीविका सम्यक जस्तो लाग्छ, धेरै राम्रो जस्तो लागे पनि र राम्रो भए पनि चित्तको चेतना दूषित भएको खण्डमा त्यस्तो आजीविका पनि दूषित हुन जान्छ, किनकि चित्तको चेतना दूषित हुन्छ। एउटा उदाहरणबाट बुझौँ। 30 वर्षभन्दा पहिलाको बर्मा देशको रङ्गुन सहरमा छँदाको कुरा हो। एक दिन परिवारका एकजना सदस्य सिकिस्त बिरामी परे। त्यसबेला हाम्रा फ्यामिली डाक्टर सहर छोडेर केही कामले बाहिर गएका रहेछन्। अब रोगीको हालत जटिल भएकोले कुनै न कुनै डाक्टर तुरुन्त ल्याउनु परेको थियो। एउटा अर्का डाक्टर जो नगरमा धेरै प्रसिद्ध थिए उनलाई बोलाउन प्रयत्न गर्दै थिए। उनी अति व्यस्त भएकोले सजिलैसित आउँदैनन् भन्ने थाहा थियो। त्यसैले म आफै गएर कर लगाएर भए पनि लिएर आउँछु भनेर गएँ। जाँदा संयोगले उनी एक्लै बसिरहेका रहेछन्, कोही बिरामी थिएनन्। त्यसैले मनमनमा खुसी पनि लाग्यो, खाली छन् त्यसैले घर जानेछन्। तैपनि उत्सुकता जागेकाले एउटा प्रश्न गरेँ, डाक्टर साहेब तपाईँ कहाँ जहिले पनि भिड रहन्थ्यो, तपाईँको डिस्पेन्सरीभरि रोगीहरू भइरहन्थे नि, आज किन कोही पनि छैनन् नि? अनि बडो उदास मुख लगाएर ती डाक्टरले भने, के भनौँ, यो मौसममा सहरमा कुनै न कुनै महामारी कुनै न कुनै रोग फैलिन्थ्यो, यो वर्ष कुन्नि के भयो कुनै रोगै फैलिएन। त्यस्तो सुनेर मैले उनको मुखमा हेरिरहेँ, यो कस्तो खालको डाक्टर हो, सबै डाक्टरहरू यस्ता हुँदैनन्, कुनै एकजना यस्तो डाक्टर मैले फेला पारेकोले भनेको हुँ। उसको चित्तको चेतना कस्तो, मानिसलाई रोगबाट मुक्त गरेर आफ्नो जीविका चलाउने डाक्टर जस्तो पेसा, बडो राम्रो पेसा हो, तर उसको चित्तको चेतना देखेर बडो नरमाइलो लाग्यो। तर मलाई त्यसबेला अरूको दोष देख्न बडो सजिलो भयो, आफ्नो दोष कहिले देखेको थिइनँ, किनकि त्यसबेलासम्म शुद्ध धर्म के हो भन्ने कुरा थाहै थिएन। यी कर्मकाण्डलाई नै धर्म मानिरहेको थिएँ, यी दार्शनिक मान्यताहरूलाई नै धर्म मानिरहेको थिएँ, त्यसकारण शुद्ध धर्म के हो भन्ने थाहा थिएन। त्यसपछि जब शुद्ध धर्म थाहा पाएँ र आफूभित्र हेर्न थालेँ, अनि पत्ता लाग्यो कि त्यो दिन बिचरा डाक्टरलाई बेकारमा आफ्ना मनै मनले नराम्रो भने, मेरो हालत त त्योभन्दा पनि गए गुज्रिएको रहेछ। व्यापारी घरमा जन्मिएको हुँ, व्यापारी वातावरणमै हुर्केँ, अनि व्यापारीहरूको मनोदशा राम्ररी थाहा छ, खुब राम्रोसँग थाहा छ। हामी व्यापारीहरूको आफ्नै एउटा भाषा हुन्छ, जस्तो कि समाजमा कतै अनिकाल पर्यो, दुर्भिक्ष पर्यो, या कुनै महामारी फैलियो, या कुनै महायुद्ध फैलियो, र जुन उपभोक्ता सामानहरू कन्ज्युमर आइटम्स छन् तिनको कमी भएर बजार भाउ बढ्न थाल्यो भने हाम्रो व्यापारी भाषामा भनिन्छ कि बजार सुध्रिरहेको छ, कुनै अनिकाल छैन, लडाईँ बन्द छ, बजारमा उपभोक्ता सामान खुब छन्, र बजार भाउ घटेको छ भने भनिन्छ कि बजार चौपट्ट भयो। बडो उदास मनले भन्छ, बजार चौपट्ट भयो, हाम्रा लागि चौपट्ट भयो, किनकि अब धेरै आम्दानी हुँदैन। यो मनोवृत्ति रौन्जेल सम्यक आजीविका हुँदैन। कसरी शोषण गरेर बढीभन्दा बढी धन मानिसहरूबाट हामी कहाँ जम्मा होस्, उनीहरूलाई नोक्सान भए पनि जम्मा होस् भन्ने धारणा रौन्जेल सम्यक आजीविका हुँदैन, अलिकति पनि सम्यक आजीविका हुँदैन। व्यापारी वर्गका धेरै मानिसहरू विपसेना शिविरमा आउँछन् र यो शिविरमा पनि होलान्। उनीहरूमध्ये धेरैजसो आएर आफ्नो व्यापारलाई कसरी सुधार गर्ने भन्ने बारे प्रश्न गर्दछन्, हेर्नुहोस् यो कठिनाइ छ, त्यो कठिनाइ छ, सबै वातावरण धेरै दूषित छ, यसो नगरी हुँदैन भन्छन्। मलाई सबै कठिनाइहरूका बारेमा थाहा छ, किनकि म पनि त व्यापारी कुलमा जन्मेको हुँ, विगत 16 वर्षदेखि यता आएर व्यापार गरेको छैन, तर पनि कस्ता किसिमका कठिनाइहरू हुन्छन् भन्ने थाहा छ। हजारौँ कठिनाइहरू सहेर भए पनि आफ्नो मनलाई दृढ पारेर जहाँ जहाँ कठिनाइ छैनन् त्यहाँ त्यहाँ त आफूलाई निकालौँ र त्यहाँ त्यहाँ त व्यापारलाई शुद्ध पारौँ अनि विपसनाको बाटोमा लाग्ने हरेक व्यापारीलाई एक दुई कुरा त राम्ररी थाहा हुनुपर्छ। एउटा कुरा त यो हो कि व्यापारमा ग्राहक भनेको मेरो अन्नदाता हो। मेरो घरमा जुन पैसा आउँछ मेरा ग्राहकका खल्तीबाट आउँछ। कम नाफा भए पनि अब उपरान्त आफ्ना अन्नदातालाई धोका दिन्न, कहिल्यै बिर्सेर पनि धोका दिन्न, न तौलमा, न नापमा, न सङ्ख्यामा, न गुणमा कुनै पनि यस्ता प्रकारका दूषित सामान उसलाई दिन्न जसबाट उसको हानि होस्। यस्तो गर्नुमा त अरू वातावरणले के गर्छ र? यो त केवल तिम्रो मनको लोभ हो जसका कारणले आफ्ना ग्राहकलाई तिमी दूषित सामान दिन्छौ। कमसेकम यसबाट त बाहिर निस्क। यसबाट बाहिर निस्कन सुरु गर्यौ भने फेरि वातावरण बिस्तारै बिस्तारै बदलिन सुरु हुन्छ। तिम्रो प्रेरणाले बढीभन्दा बढी मानिसहरू विपसनाको बाटोमा लाग्न थाल्छन्। मलाई आफ्ना अनुभवबाट थाहा छ, बर्मा देशको अनुभवबाट थाहा छ कि बिस्तारै बिस्तारै वातावरणमा आफै यस्ता अवस्थाहरू आउँछन् कि सम्पूर्ण वातावरण सुध्रिन्छ, समाजका सबै वर्ग आफै सप्रन्छन्। त्यति बेलासम्मको लागि जति जति हामी आफूले आफैलाई सुधार्न सक्छौँ त्यति त्यति त सुधारौँ। एउटा कुरा त यो कि आफ्नो ग्राहकलाई धोका नदिऊ। दोस्रो यो कि घरमा जुन धन आउँछ त्यसलाई समविभाग गरौँ। समविभाग धेरै पुरानो भाषाको शब्द हो, धर्मको अति आवश्यक अङ्ग हो। जुन मानिसलाई मुक्तिसम्म जानु छ जबसम्म उसको सबै अहङ्कार पगाल्दैन तबसम्म मुक्तिको साक्षात्कार हुन सक्दैन। अहङ्कारको नामो निशान भएन भने मुक्तिको अवस्था आउँछ। यदि अहङ्कार बढ्दै गइरहेको छ भने मुक्त अवस्था अहिले आउनेवाला छैन। अझ गृहस्थका लागि त निकै कठिन छ। यदि कुनै व्यक्ति गृहस्थ हो भने धर्मको बाटोमा हिँड्ने गृहस्थले कहिल्यै पनि कङ्गाल हुनुहुँदैन, अरूका अगाडि हात फैलाउनु हुँदैन। यदि ऊ साँच्चै धर्मवान हो भने उसले पुरा परिश्रम गरेर मेहनत गरेर इमान्दारीपूर्वक पैसा कमाउनै पर्दछ। एकतर्फ गृहस्थ हो भने पैसा कमाउनै पर्दछ र दोस्रोतर्फ पैसा कमायो कि अहङ्कार बढ्दै जान्छ। यस्तो अवस्थामा गृहस्थले मुक्त कसरी हुने? त्यसकारण बुद्धिमान मानिसले मुक्त भएका व्यक्तिले गृहस्थलाई यस्तो बाटो देखाए कि धन कमाउँदा यो सम्झेर कमाऊ कि केवल आफ्नो लागि कमाएको होइन, आफ्नो पालन पोषण त गर्नु नै छ। परिवारका मानिसहरू जो हामीमा निर्भर छन् उनीहरूको पालन पोषण पनि गर्नु छ। फेरि त्यो बाहेक त्यस कमाईको एक भाग समाजको पनि हो। त्यसै भागलाई समविभाग भन्दथे। आफ्नो कमाई यसरी अरूलाई बाँड्नु पर्दछ। धेरै कमाउनेले ठूलो भाग बाँड्नु पर्दछ, थोरै कमाउनेले थोरै बाँड्दछ। जे कमाउँछु त्यसमा केही न केही भाग समाजको कल्याणको लागि पनि हो भन्ने भावलाई समविभाग भनियो, दान दिनु भनियो। अहङ्कार पैदा गर्नलाई होइन, जे कमाउँछु केवल आफ्नो लागि होइन, यसमा सबैको भाग छ, यसमा सबैको मङ्गल छ भनेर मेहनत गरेर कमाउन थालेपछि सारा मनोवृत्ति नै बदलिन थाल्छ। जहाँ मनोवृत्ति बदलिन्छ चित्तको चेतना बदलिन्छ र धर्मको बाटोमा आउँछ। म समाजको अङ्ग हुँ र जुन पेसामा म छु, जुन काममा म छु, त्यसमा पनि मेरो समाजप्रतिको जिम्मेवारी छ। म समाजप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्दैछु भनेर हरेक मानिसले जुन दिनदेखि सम्झिन थाल्छ त्यस्ता व्यक्तिले शोषण गर्ने कुरा सोच्दैन, किनकि उसका हरेक काम लोककल्याणका भावले प्रेरित हुन्छन्। लोककल्याण भयो भने आफ्नो कल्याण त साथमा छँदैछ। यो सम्मा आजीवो भयो, आफै सम्यक आजीविका भयो। धर्मका यी तीन अङ्ग सम्मा वाचा, सम्मा कम्मन्तो, सम्मा आजीवो शील अन्तर्गत आउँछन्, सदाचार अन्तर्गत आउँछन्। यदि धर्म यहीँ सिद्धिने, यति उपदेश दिएर धर्म टुङ्गिने हो भने फेरि धर्म पूर्ण धर्म भएन। उपदेश त कति सुनिन्छ कति, हरेक देशमा उपदेश कति हुन्छन् कति ठेगान छैन। उपदेश धेरै कालदेखि सुनिँदै आइएको छ। उपदेश मात्रले के फरक पर्यो? एकजना जणेयालाई उपदेश सुनेकाले थाहा छ उसलाई राम्रो थाहा छ रक्सी पिउनु हुँदैन, जुवाडीलाई राम्ररी थाहा छ जुवा खेल्नु हुँदैन, व्यभिचारीलाई थाहा छ कि व्यभिचार गर्नु हुँदैन। यस्ता उपदेश बुद्धिले माने पनि, यसरी आफ्ना भावावेश भक्तिले माने पनि, श्रद्धाले माने पनि, फेरि पनि समय आउँदा जुन गर्नु नहुने हो त्यही गरिहाल्छ। किन गर्छ? किनकि मन बसमा हुँदैन, ऊ आफ्नो मनको मालिक हुँदैन। त्यसैले धर्मको दोस्रो अङ्ग समाधि चाहिन्छ, ताकि आफ्नो मनको मालिक हुन पाइयोस्। समाधिको क्षेत्रमा धर्मका अरू तीन अङ्ग आउँछन्, सम्मा वायामो, सम्मा सती, सम्मा समाधि। सम्मा वायामो भनेको सम्यक व्यायाम हो, मनको मालिक हुन सम्यक व्यायाम गर्नुपर्दछ, परिश्रम गर्नुपर्दछ, पुरुषार्थ गर्नुपर्दछ। शरीर हाम्रो कमजोर भयो, यस्तो कमजोर कि हिँड्न नै धर्म रहने भयो भने कुनै बुद्धिमानले हामीलाई सिकाएर भन्छ कि हेर शरीरको यो कसरत गर्यौ भने तिम्रा मांसपेशी बलियो हुन्छन् अनि कमजोरी रहँदैन। यसरी नै मन कमजोर भयो भने, मन रोगी भयो भने मनको पनि त कुनै कसरत गर्नुपर्दछ। अब मन कति कमजोर छ, कति रोगी छ भन्ने कुरा त दुई दिन काम गरेर सबैले देखिसक्यौँ। एक पाइलो चल्न नपाउँदै यसरी धर्म रहन्छ, कहिले यता कहिले उता धर्म रहन्छ, बडो रोगी छ, बडो दुर्बल छ। यसलाई सुधार्न केही कसरत त गर्नुपर्दछ, जुन कसरतले हाम्रो रोगी मनलाई निरोगी बनाओस्, जुन कसरतले हाम्रो कमजोर मनलाई बलियो बनाओस्, त्यही सम्मा व्यायाम हो, त्यही सम्यक व्यायाम हो। आफ्नो मनलाई निरोगी बनाउन र बलियो बनाउनका लागि चार प्रकारका कसरत हुन्छन्। मनमा जुन दुर्गुण छ त्यसलाई निकालेर फाल्ने, र जुन दुर्गुण छैन त्यसलाई आउनै नदिने। मनमा जुन सद्गुण छ त्यसलाई कायमै राख्ने र त्यसलाई बढाउने। जुन सद्गुण छैन त्यसलाई ल्याउने। बस यी चार किसिमका कसरतमा लाग्नु भनेको सम्मा व्यायाम हो। जसले सम्यक व्यायाम गर्न थाल्छ आफ्ना कल्याणको बाटोमा लाग्छ। दुई दिनदेखि अप्रत्यक्ष रूपमा यही काम गरिरहेका थियौँ र यही गर्दै जानेछौँ। सम्मा सती सम्यक स्मृति, यो स्मृति अथवा सती शब्दको पनि आजकालको भाषामा एउटै अर्थ चलेको छ, त्यो हो याद, सम्झना। 2500 वर्ष पहिले सतीको एउटा अर्को अर्थ, ज्यादै महत्त्वपूर्ण अर्थ थियो कि सजग रहनु। सम्यक स्मृति माने खुब राम्ररी सजग रहनु, सचेत रहनु, खुब सावधान रहनु। जे जे गर्दैछौँ त्यसप्रति सजग रहनु त्यही सम्मा सती हो। यही काम सुरु गऱ्यौँ कि खुब सजग हुँदैछौँ, आफ्ना बारेमा सजग, अरूका बारेमा सजग होइन। यो 3.5 हातको शरीरभित्र के भइरहेको छ, यो शरीरको स्तरमा के भइरहेको छ, मनको स्तरमा के भइरहेको छ, यसप्रति खुब सजग रहनु छ। काम सुरु गर्दा पहिले स्थूल स्थूल सत्यको सहाराले सुरु गरेर खुब सजग हुँदै अगाडि बढिन्छ, अनि त्योभन्दा सूक्ष्म सत्य पक्रेर अरू अगाडि बढ्दा अझ सूक्ष्म सत्य प्राप्त हुन्छ। दुई दिन पहिले काम सुरु गर्दा बडो स्थूल सासबाट काम सुरु गऱ्यौँ, फेरि सहज स्वाभाविक सासमा आयौँ, र त्यसलाई हेर्दा हेर्दै फेरि यो सत्य थाहा पाउन थाल्यौँ कि सास बायाँ पालबाट आउँछ कि दायाँबाट आउँछ कि दुवैबाट आउँछ। आज दिनभरि काम गर्दा सासले कहाँ कहाँ छुन्छ भन्ने कुराको अझ सूक्ष्म सत्य थाहा भयो। अब आज राति र भोलि दिनभरि त्योभन्दा बढी सूक्ष्म सत्य थाहा हुनेछ। सम्पूर्ण बाटो सत्यको सहाराले, सत्यको मद्दतले हिँड्नुपर्दछ। कुनै कल्पनालाई अगाडि आउन दिनुहुँदैन। आज राति र भोलि दिनभर यति ठाउँमा हामीले अनुसन्धान गर्नुपर्दछ, सत्यको खोज गर्नुपर्दछ। त्यसपछि अगाडि बढ्दै गएर सम्पूर्ण शरीरमा सत्यको खोज गर्नेछौँ। अहिले सानो ठाउँ छान्छौँ, माथिल्लो ओठदेखि नाकसम्मको सबै भाग, यो तीन कुनै ठाउँ, नाकभित्र, नाकमाथि, नाकमुनि, यहाँ के भइरहेको छ थाहा पाउँछौँ। सम्पूर्ण शरीरमा, शरीरको अणु अणुमा प्रतिक्षण कुनै न कुनै हलचल भइरहेको छ, प्रतिक्षण कुनै न कुनै जीव रासायनिक प्रतिक्रिया, बायोकेमिकल रियाक्सन भइरहेको छ, कुनै विद्युत चुम्बकीय प्रतिक्रिया, इलेक्ट्रोमैग्नेटिक रिएक्शन भइरहेको छ, प्रतिक्षण शरीर में केही भइरहेको छ, केही न केही भइरहेको छ, त्यो प्रतिक्रिया धेरै सूक्ष्म अवस्था में भइरहेको छ र हाम्रो मन धेरै स्थूल भएकोले हामीले त्यस्तो प्रतिक्रिया चालै पाउँदैनौ। आजसम्म कहिले पनि यसतर्फ ध्यान दिएका थिएनौ, कहिले ध्यान दिएका थिएनौ, अब यसमा ध्यान दिनु पर्दछ। सम्पूर्ण शरीरमा भइरहेको हुनाले यहाँ पनि केही भइरहेको छ, केही न केही हलचल भइरहेको छ, कुनै न कुनै संवेदना भइरहेको छ। संवेदना भनेको शरीरमा निरन्तर भइरहने प्रक्रिया हो। राम्रो ध्यान दिएमा यसलाई थाहा पाउन सकिन्छ, देखिन्छ कि यो सास भित्र गएर बाहिर आउँदा अलि तातो भएर आउँछ, अलि न्यानो भएर आउँछ, हरेक सास भित्र जान्छ र त्यसपछि बाहिर आउँछ, बाहिर आउँदा त्यसको तापमान फरक भएको हुन्छ, बाहिर आएको सास भित्र गएको सासभन्दा केही न्यानो छ। यो प्रकृतिको नियम हो। बाहिरको हावाको, बाहिरको वातावरणको जुन तापमान छ त्यसको दाँजोमा हाम्रो शरीरभित्रको तापमान बढी छ। त्यसकारण बाहिरको हावा जब सासको रूपमा भित्र जान्छ अनि भित्रको तापमानसँग मिलेर बाहिर आउँछ, त्यसैले अलि तातो भएर आउँछ, अरू न्यानो भएर आउँछ। यस कुरालाई पहिले कहिल्यै ध्यान दिएका थिएनौँ, अब ध्यान दिन लाग्यौँ, त्यसैले बडो स्पष्टसँग थाहा पायौँ। यसै गरी हेर्दा यो ठाउँमा सासको आवागमनको सत्यबाहेक अरू के भइरहेको छ, यो ठाउँमा अरू के घटना घटिरहेको छ, के हलचल भइरहेको छ। कहिलेकाहीँ यो ठाउँमा चिसो जस्तो अनुभव हुनसक्छ, त्यसो भए थाहा पाउनुपर्छ कि चिसो भइरहेको छ। यस क्षणको, यस स्थानको सच्चाइ यही हो। कहिलेकाहीँ गर्मी जस्तो लाग्न सक्छ, त्यस्तो भयो भने त्यसैलाई थाहा पाइरहनु पर्दछ। पसिना आए जस्तो भए त्यही थाहा पाउनु पर्दछ। कहिलेकाहीँ चिलाए जस्तो हुनसक्छ, चिलायो भनेर कन्याउनु हुँदैन, त्यसलाई खाली जान्नु पर्दछ। एउटा कुरा ख्याल राख्नुपर्छ कि सम्पूर्ण बाटो हाम्रो मनलाई भोक्ता भावबाट तटस्थ भावतिर स्थापित गर्ने बाटो हो। चिलाउन थाल्यो र हामीले कन्यायौँ भने भोक्ता भावले काम गऱ्यौँ, निको लागेन त्यसैले कन्यायौँ र त्यसलाई दबाई दिउँ। चिलायो भने कन्याउने होइन, त्यसलाई तटस्थ भावले अनुभव गरौँ, ठिक छ चिलायो, हेरौँ कति बेर रहन्छ। कुनै पनि चिलाउने संवेदना अनन्तकालसम्म रहँदैन, चिलाउने आउँछ अनि बढ्छ, ठिक छ बढोस्, कत्तिको बढ्छ हेरौँ। चाहे जेसुकै होस्, कनाउन, आफ्नो हात त्यहाँ लान्न, जतिसुकै चिलाओस्, यसो गर्यो भने चिलाउने बढ्दै जान्छ र बिस्तारै केही समयपछि त्यसको वेग कम हुन थाल्छ, हुँदाहुँदा हराउँछ र समाप्त हुन्छ। यसरी हामीले हेर्नुपर्दछ, त्यसको पुरा खेल हेर्नुपर्दछ। कहिलेकाहीँ काउकुती लागे जस्तो हुनसक्छ, झन्झनाट जस्तो हुनसक्छ, कहिलेकाहीँ फुरफुर चलेको जस्तो हुनसक्छ, ढुकढुकी जस्तो हुनसक्छ, फुटे जस्तो हुनसक्छ, सिरिङ्ग भएको जस्तो हुनसक्छ, पोलेको जस्तो, थुर्र जस्तो, कम्पन जस्तो पनि हुनसक्छ। अहिलेसम्म हामीले ध्यान दिएका थिएनौँ, अब ध्यान दिएर हेर्दा थाहा हुन्छ कि कुनै न कुनै हलचल भइरहन्छ। कहिलेकाहीँ हलुको जस्तो लाग्छ, कहिलेकाहीँ गरौँ जस्तो लाग्छ, धेरै थिचेको जस्तो, दुखेको जस्तो, तनाव जस्तो हुनसक्छ, कहिलेकाहीँ खुम्चेको जस्तो, फैलेको जस्तो, फैलेको जस्तो, खुम्चेको जस्तो लाग्न सक्छ, कहिले ओसिलो जस्तो, कहिले सुक्खा जस्तो लाग्न सक्छ, कहिले के कहिले के, जे भइरहेको छ त्यसलाई तटस्थ भावले थाहा पाउनु पर्दछ। त्यसबाट प्रभावित हुनुहुँदैन, त्यसप्रति अलिकति पनि प्रतिक्रिया गर्नुहुँदैन, न त्यसलाई राम्रो मानेर रोकिराख्ने कोसिस गर्नुहुन्छ, न त्यसलाई नराम्रो मानेर टाढा भगाउने कोसिस गर्नुहुन्छ। केवल थाहा पाइरहनु पर्दछ। कहिलेकाहीँ नामाकरण नै गर्न नसकिने संवेदना पनि हुन सक्छन्, नामाकरण गर्न आवश्यक पनि छैन। जुन संवेदनाको नामाकरण गर्न सकिन्छ त्यसको पनि नामाकरण गर्नु हुँदैन, नत्र मन्त्र बन्न जान्छ। चिलायो र मनमनै चिलायो 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 गर्न थालियो भने त्यो एउटा मन्त्र बन्दछ, कहिले पनि त्यसो गर्नु हुँदैन। केही भइरहेको छ हामीले थाहा पाइरहेका छौँ र प्रभावित हुँदैनौँ, हामी प्रतिक्रिया गर्दैनौँ, हामी त तटस्थ भावमा बस्छौँ। जब केही भइरहेको थाहा हुँदैन तब सास त छँदैछ, सासलाई नै थाहा पाउँछौँ। यसरी आफ्नो मनलाई यसै ठाउँको घेराभित्र सम्मा सतीका साथै राख्नुपर्दछ, सम्यक स्मृतिको साथ राख्नुपर्दछ। हर क्षण जागरूक सावधान रहनु पर्दछ। यसो भयो भने स्थूल सत्यबाट सूक्ष्म सत्यतिर बढ्दै गइरहन्छ। सम्मा समाधि चित्त एकाग्र पार्नु मात्र हाम्रो लक्ष्य होइन, केवल समाधिस्थ मात्र हुनु हाम्रो लागि कल्याणको कुरा होइन। सम्मा समाधि समाधिस्थ पनि सम्यक रूपबाट हुनुपर्दछ। सम्यक रूपबाट समाधिस्थ हुनलाई समाधिको निमित्त प्रयोग गरेको आलम्बन झुट्टो हुनुहुँदैन, कल्पना हुनुहुँदैन। जुन सत्य हाम्रो अनुभवमा आउँछ त्यसैका आधारमा चित्तलाई एकाग्र पार्नुपर्दछ। अनुभवमा आएको सत्यप्रति समाधिस्थ भएर त्यसप्रति जागरूक भएर राग जाग्न दिएन, द्वेष जाग्न दिएन भने सम्मा समाधि हुन्छ, जसका आधारमा राग द्वेष मोहमूढता हुँदैन। त्यस्तो समाधि सम्यक समाधि हुन्छ, होइन भने मिथ्या समाधि हुन जान्छ, हानिकारक समाधि हुन जान्छ। जस्तै कुनै बकुल्लोलाई देखेको होला, कसरी आफ्नो एउटा खुट्टामा उभिएर बडो समाधिस्थ बडो ध्यानस्थ भइरहेको हुन्छ, तर के कुरामा उसले ध्यान लगाइरहेको छ? पानीमा कुनै माछा देख्न साथ झम्टिन तयार छ। कुनै बिरालोलाई देखेको होला, कसरी मुसाको दुलो निएर ढुकिरहेको हुन्छ, एउटा रौँ पनि नहल्लिकन बडो समाधिमा छ, बडो ध्यानमा छ, ढुकिरहेको हुन्छ, तर के को लागि? कुनै मुसो निस्किन साथ त्यसलाई झम्टिन भनेर बसेको छ। कुनै सिकारीलाई देखेको होला, आफ्नो दुई नाले बन्दुकले ताकिरहेको कुनै सिकार देख्न साथ त्यसलाई ढ्याङ्ग हानुला भनेर। यी सबै कुरामा पनि ध्यान या चित्तको एकाग्रता आवश्यक छ, तर यस्ता एकाग्रताका आधार ठिक छैनन्, त्यसकारण सम्यक समाधि भएनन्। त्यस्तै कुनै कल्पनाको सहाराले बडो सजिलैसित रागको आलम्बनमा मन लाग्न सक्छ, मन एकाग्र हुन सक्छ, द्वेषको आलम्बनमा मन एकाग्र हुन सक्छ, र झुट्टो कल्पनाको आलम्बनमा त ज्यादै नै मन एकाग्र हुन सक्छ। अनेक मानिस यस्ता काम गर्छन्, तर यी सम्मा समाधि होइनन्। सम्यक समाधि हुनलाई जुन सत्य यस बेला आफ्नो अनुभवमा आएको छ त्यसलाई थाहा पाउनुपर्छ, जुन सत्य प्रकट हुन्छ त्यसलाई थाहा पाउनुपर्छ। यसरी क्षण प्रतिक्षण जुन जुन सत्य सामुन्ने आइरहन्छन् तिनलाई थाहा पाइरहनु पर्दछ, लगातार थाहा पाइरहनु पर्दछ। कुनै प्रतिक्रिया बिना जति लामो समयसम्म थाहा पाइरहन्छ त्यति नै समयसम्म सम्यक समाधि हुन्छ। त्यसैले क्षण प्रतिक्षण यही काम गरिरहनु पर्दछ। धर्मका तीन अङ्ग शील अन्तर्गत आए, दोस्रा तीन अङ्ग समाधि अन्तर्गत आए, बाँकी बचेका दुई अङ्ग प्रज्ञा अन्तर्गत आउँछन्। प्रज्ञाको कुरा अहिले नगरौँ, अहिले शील पालना गर्दै समाधिको अभ्यास गरिरहेका छौँ। प्रज्ञाको क्षेत्रमा पर्सि दिउँसो 3 बजेदेखि प्रवेश गर्नेछौँ। प्रज्ञाको चर्चा भोलि साँझ गरिनेछ। अब जति समय बाँकी छ प्रज्ञाको क्षेत्रमा प्रवेश गर्नु अघि आजको रात, भोलि दिनभरि, भोलिको रात र पर्सि 3 बजेसम्मको समयलाई खुब राम्रो उपयोग गरौँ, बडो समझदारीका साथ उपयोग गरौँ, शीललाई बडो पुष्ट पारौँ। अरू शील भङ्ग हुने कुनै कारणै छैन, तर यो कुरा गर्ने पुरानो बानीले गर्दा केही न केही झुटो बोलिन सकिन्छ, बढाइ चढाइ बोलिन सकिन्छ, त्यसले गर्दा शील भङ्ग हुन सक्छ। त्यस्तो भयो भने काममा अघि बढ्न सकिँदैन अनि प्रगति हुँदैन। शील यस साधनाको आधार हो, यसैले अरू शीलका साथसाथै मन पनि खुब कडाइसँग पालना गरेर सासप्रति सजग रहने काममा लागिरहँ। यति ठाउँको घेरामा जुन सत्य प्रकट भइरहेको छ त्यसप्रति सजग बनिरह्यौँ भने मन लायक हुन थाल्नेछ र पर्सि प्रज्ञाको क्षेत्रमा पाइला सार्न र आफ्नो मनको गहिरो अपरेसन गर्न पूरा क्षमता प्राप्त हुनेछ। त्यस अपरेसनद्वारा आफूभित्र भएका विकारलाई उखेलेर बाहिर फाल्न सकिनेछ र जुन गाँठा पारिराखेका छन् तिनलाई फुकाउन सकिनेछ र आफ्नो कल्याण गरिनेछ। धर्ममा पूर्णता प्राप्त होस् भनेर आएका हौँ, केवल पहिलो चरण दोस्रो चरण मात्रै होइन, धर्मको तेस्रो चरणमा पनि लागेर मुक्त अवस्थासम्म पुग्न लायक बनाऊ। बडो मङ्गलको कुरा भयो कि कल्याणकारी धर्म, मङ्गलमय धर्म, मुक्तिदाता धर्म, विशुद्ध धर्मको बाटो प्राप्त भयो। अब यसमा पाइला मात्रै चाल्नु छ, बाँकी जुन 8 दिन बचेका छन् तिनको धेरै राम्रो उपयोग गर्नुपर्दछ। मनुष्यको जीवन बडो कल्याणकारी जीवन बडो अमूल्य जीवन हो र मनुष्यको जीवन प्राप्त भएर पनि शुद्ध धर्म प्राप्त हुनु ठूलो दुर्लभ कुरा हो। बडो भाग्यले प्राप्त भयो। अब एक एक क्षण बडो अमूल्य छ। एक एक क्षणको उपयोग गर्नु छ। कतै कुनै क्षण कुरा गर्नमा नजाओस्, आलस्यमा नबितोस्, मोहमा नबितोस्, सतत सजग रहने प्रयत्न गरिरहौँ। आफूप्रति सजग, यति ठाउँको घेराको सत्यप्रति सजग भएर पाइला पाइला अगाडि बढ्दै जाउँ। आफ्नो कल्याण गरौँ, आफ्नो मङ्गल गरौँ, आफ्नो स्वस्ति मुक्ति प्राप्त गरौँ। जो जो धर्मको बाटोमा लाग्न आएका छन् सबैको मङ्गल होस्, सबैको कल्याण होस्, सबैको स्वस्ति मुक्ति होस्, सबैको स्वस्ति मुक्ति होस्।
Sarva Mangalam.